أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق أجمعين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، خاتم النبيين رحمة للعالمين بالقاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين، لا سيما بقية الله في الأرضين. أما بعد، فقد قال الله سبحانه وتبارك وتعالى في محكم كتابه وهو أصدق القائلين وقوله الحق. بسم الله الرحمن الرحيم. وما محمد إلا رسول قد خلت من قبله الرسل، أفإن مات أو قتل انقلبتم على أعقابكم، ومن ينقلب على عقبيه فلن يضر الله شيئا، وسيجزي الله الشاكرين. صلوات. آج کی مجلس ہمارے نو مجالس کے سلسلے کی پانچویں مجلس ہے. گزشتہ چار مجالس کا اگر خلاصہ کروں، عنوان ہے انسانی معاشرے پر انبیاء الہی کا اثر، جسے میں سورہ آل عمران کی 144 آیت کو عنوان بناتے ہوئے آگے لے کر بڑھ رہا ہوں. آیت ہے وما محمد الا رسول وقد خلت من قبلہ الرسل. بات واضح ہے کہ رسول پیام کے لیے آئے ہیں. آیت کا مطلب یہ ہے کہ رسول محمد صرف رسول ہیں اور ان سے پہلے گزشتہ رسول گزر چکے ہیں. اگر یہ مر جائیں یا مارے جائیں تو کیا تم الٹے پیر پلٹ جاؤ گے؟ جو ایسا کرے گا وہ اللہ کا کوئی نقصان نہیں کر سکتا، اور عنقریب اللہ شاکرین کو جزا دے گا. یہ بات بالکل واضح ہو گئی کہ رسول پیام پہنچانے والے ہیں، اور پیام پہنچانے والے ہونے کے ناطے ان کا میسج وہ خاتم سے شروع ہو کر ہمارے تک پہنچنے تک اور اس کے بعد قیامت تک باقی رہے گا، اور ان کو خود جو میسج ملا وہ آدم سے خاتم تک آیا. تو ایک بنا کسی گیپ کے، کسی انٹرپشن کے، ایک ہی میسج آدم سے لے کر قیامت تک چلتا رہے گا. رسول اس میں ایک بڑا اہم رول ادا کرنے والے ہیں، مگر اہم رول فقط اور فقط پیام کا ہوتا ہے. کوئی انسان دنیا میں ہمیشہ جینے کے لیے نہیں آتا. قرآن کی آیت ہے انک لمیت و انہم لمیتون. اے رسول، یقیناً آپ بھی مرنے والے ہیں اور یہ سب بھی مرنے والے ہیں. میسج کی امپورٹنس بتلائی گئی کیونکہ میسج بہت زیادہ امپورٹنٹ ہے. اس کے بعد والی مجالس میں میں نے یہ بتلایا کہ رسول کو ہو ہمارے لیے مثال بنا کر پیش کیا گیا ہے، اور یہ رسول سے کہلایا گیا ہے. قرآن کی آیت ہے کہ کہہ دو کہ نہیں ہوں میں مگر تمہارے جیسا بشر، انما انا بشر مثلکم یوحا الیہ، میں تمہارے جیسا بشر ہوں مگر یہ کہ مجھ پر وحی کی جاتی ہے. اور اس لیے کہ رسول تمام معنی میں ہدایت کے معاملے میں ٹوٹلی ہم جیسے ہیں، یعنی ان کو اپنے ایمان کے لیے کوشش کرنی پڑتی ہے، ان کا ایمان کو ریٹین کرنے کے لیے کوشش پڑتی ہے. ان کو جو الگ رکھا گیا ہے فقط وحی کی حد تک الگ رکھا گیا ہے، اور وہ چیزیں جو وحی کے لیے ضروری تھیں وہ رسول کے لیے الگ تھی. جس میں ایمان اور کتاب پر ایمان، یہ چیزیں ان کے لیے ہم جیسی ہیں. انہوں نے اپنے ایمان کے لیے کوشش کی جیسے ہم کوشش کرتے ہیں. میں نے ساتھ میں یہ بھی بتایا تھا کہ ہم پوروں کو، انسانوں کو اللہ نے اپنی فطرت پر خلق کیا ہے، اور یہ کہا ہے کہ فطرت اللہ التی فطر الناس علیہا, وہ اللہ کی فطرت جس پر تمام انسانوں کو خلق کیا ہے. اس کا مطلب یہ ہوا کہ کسی انسان کے پاس شرک نام کی چیز نہیں ہوتی, شرک ایکوائر کی ہوئی چیز ہوتی ہے. اس کے ساتھ ساتھ میں نے یہ بھی واقعہ ذکر کیا تھا کہ جہاں پر یہ کہا گیا کہ رسول اگر کسی طریقے سے ہم سے الگ ہوتے ایمان کے معاملے میں تو لوگ یہ بہانہ بنا لیتے کہ مالک ہم کیا کرتے, وہ الگ تھے ہم الگ ہیں. اللہ نے کسی طریقے سے الگ نہیں رکھا. حتیٰ وہ واقعہ کہ جہاں پر رسول نے صحابی کو اور جسے علی نے اپنا بھائی کہا تھا, اس کی نماز جنازہ پڑھانے کے وقت جب یہ کہا گیا کہ یہ تو جنتی ہیں, کہا کہ نہیں مجھے نہیں معلوم, قرآن کی آیت پڑھ دی کہ مجھے نہیں معلوم کہ میرا کیا ہوگا اور تمہارا کیا ہوگا. اس کے بعد چوتھی مجلس میں ہم نے یہ کہا یہ اس لیے ضروری ہے, یہ اس لیے ضروری ہے کہ جب انسان اپنے آپ کو کامل اور بغیر کسی ضرورت کے محسوس کرتا ہے, مستغنی محسوس کرتا ہے, تو وہ طغیان کرتا ہے. کل کی مجلس میں ہم نے وہاں سے شروع کیا تھا, کلا ان الانسان لیطغى ان رآہ استغنا, بے شک انسان طغیان کرتا ہے, اپنے حدود سے باہر نکل جاتا ہے اگر وہ اپنے آپ کو بے نیاز محسوس کرتا ہے. بے نیازی عبادت کے لیے زہر ہے. جو جتنا اپنے آپ کو اللہ سے بے نیاز محسوس کرے گا اتنا وہ عبادت میں کوتاہی کرے گا. ہم نے اس بات کو کل روشن کیا تھا کہ کس طریقے سے ائمہ کی اور انبیاء کی عبادتیں ہوتی تھیں. آج کی گفتگو یہاں سے شروع ہوگی. صلوات بھیجے پر محمد و آل محمد. اب جب پتا چل گیا کہ جو شدت کی عبادتیں انبیاء مرسلین اور ائمہ کی ہوتی تھیں وہ ان کی اس دلیل کے مطابق ہوتی تھی کہ اگر ہم اپنے آپ کو کچھ سمجھ لیں گے تو ہم عبادت نہیں کر سکیں گے. نتیجے میں اتنا اپنے آپ کو سجدوں میں رکھتے تھے کہ اللہ کے سامنے اللہ سب کچھ نظر آتا تھا اور وہ خود اپنے آپ میں کچھ نہیں دیکھتے. یہاں سے آیتیں آج کی مجلس سے وہاں پر شروع ہوگی کہ جہاں پر انسان اللہ سے منہ موڑنے کے نتیجے میں کیا ہوتا ہے. انسان اللہ سے منہ موڑنے کے نتیجے میں کیا ہوتا ہے. وَمَنْ أَعْرَضَ عَنْ ذِكْرِي فَإِنَّ لَهُ مَعِيشَةً ضَنكًا وَنَحْشُرُهُ يَوْمَ الْقِيَامَةِ أَعْمًى. اور جس نے ہمارے ذکر سے روگردانی کی اس کی زندگی کو ہم نے اتھل پتھل کر دیا, ریکٹ کر دیا, اس کی زندگی خراب ہو گئی اور روز قیامت ہم اسے اندھا اٹھائیں گے. روز قیامت ہم اسے اندھا اٹھائیں گے. مالک یہ کیا ہوا, یہ کیوں کہہ رہا ہے؟ اگر کوئی ہمارے ذکر سے اگر غافل ہو جائے, منہ پھیر لے تو کیا ہوگا؟ قیامت کے دن اندھا اٹھایا جائے گا. آگے کی آیت کہتی ہے یہ پوچھے گا کہ کیوں مجھے اندھا اٹھایا گیا ہے, تو جواب پھر قرآن دیتا ہے, جب تمہارے سامنے آیات پیش کی گئیں تم نے ان سے منہ موڑ لیا, نتیجتاً تم کو آج بھلایا جا رہا ہے, تم کو آج اندھا اٹھایا جا رہا ہے. اللہ کی رحمت تمہارے شامل حال نہیں ہوتی. یہاں پر ایک نقطہ ہے جس کی طرف توجہ کا محتاج ہوں. بیان ہو رہا ہے کہ جس نے ہمارے ذکر سے غفلت کی اس کی زندگی ریکٹ ہو گئی, خراب ہو گئی, اتھل پتھل ہو گئی, اس کے بعد اسے اندھا اٹھایا جا رہا ہے. اب یہاں پر سوال ہو رہا ہے کہ اندھا کیوں اٹھایا جا رہا ہے؟ کہا کہ تم نے ہماری نشانیوں کو نہیں دیکھا. تو پتہ یہ چلا کہ جو انسان اللہ کی نشانیوں کی طرف توجہ نہیں کرتا उसके लिए इबादत मुयस्सर नहीं होती, अंधी इबादत अल्लाह को कबूल नहीं है। वो इंसान जिसे आंखें दी गई, अक्ल दी गई, सब कुछ देने के बाद अंबिया को भेजा गया मिसाल बना के, उसके बाद उसे अल्लाह की आयात नजर नहीं आई, उसके बाद उसने अल्लाह की याद नहीं किया, नतीजतन वो खुद अपनी जिंदगी को तंग कर लिया और उसका नतीजा ये हुआ कि उसकी जिंदगी रिशेड हो गई, उसकी जिंदगी खराब हो गई। तो यहां से शुरू होता है मसला, निशानिये अल्लाह को देखना। जवानों से फिर मुखातिब हूं कि हमें जो कुछ दिया गया है अल्लाह की निशानियों को देखकर समझने के लिए दिया गया है। जैसे जैसे हम दुनिया को देखेंगे और अल्लाह की निशानियां उसमें नजर आने लगेंगी, उतना उतना हम इबादत गुजार बनते जाएंगे। और इबादत फकत सजदे नहीं होते, इबादत फकत सजदे नहीं होते। जैसे जैसे हम अल्लाह की निशानियों को देखते जाएंगे वैसे वैसे हम निशानियों को समझते जाएंगे। जितनी निशानियां वाजे होते जाएंगी उतनी इबादत बुलंद होती जाएगी, जितनी निशानियां हम मुंह मोड़ लेंगे उतनी जिंदगी हमारी तंग होती जाएगी। बात बिल्कुल वाजे कर दी गई है, हम उन्हें यकीनन निशानियां दिखाएंगे आफाक में और उनके अंदर, ताकि उनको ये यकीन हो जाए, वाजे हो जाए कि अल्लाह हक है। कुरान की आयत का मैंने तर्जुमा पढ़ा, सनुरीहिम आयातिना फिल आफाकि वफी अनफुसिहिम हत्ता यतबैन लहुम अन्नहुल हक। हम अन करीब उन्हें अपने अतराफ के और अपने अंदर, यानी इंसान के अतराफ में और उसके अंदर होराइजन्स में और उसकी खुद की नफ्स में निशानियां दिखाएंगे और वो निशानियां कोशिश से देखी जाएंगी। स जब इस्तेमाल होता है अनकरीब के लिए, ताकि उसमें एक कोशिश का हिस्सा रहे, यानी जो मैंने आयत तिलावत की थी उनवान के हिसाब से सयदिल्लाहु शाकिरीन, अल्लाह करीब में शाकिर इनकी को जजाए खैर देगा। यहां पर उनके लिए था कि जो जंगे ओहद में भागे नहीं थे, तवज्जो का मोहताज हूं, यहां पर वो उनके लिए था कि जो जंगे ओहद में भागे नहीं थे। ये लफ्ज सीन क्यों इस्तेमाल किया जा रहा है? ये सीन इस्तेमाल इसलिए किया जा रहा है कि अगर ये लोग कोशिश करते रहेंगे अपनी शुक्रगुजारी में तो इनको जजा मिलेगी। उन लोगों में जो वहां टिक चुके थे, तन्हा भी थे, जुबैर भी थे, उन्होंने वो कोशिश बाद में तर्क कर दी, जजा से महरूम रह गए। यहां पर भी सीन इस्तेमाल हो रहा है, सनुरी है मायातिना, हम अपनी निशानियां इनको अनकरीब दिखा देंगे, यानी इनकी कोशिश होती रहेगी और वो अपने आप में भी और अपने अतराफ में भी निशानियां इतनी रख दी गई हैं कि यकीनन यकीनन उनको यकीन हो जाएगा कि अल्लाह हक है। मालिक इतनी निशानियां रख दिया, कहा इतनी रख दिया कि अगर वो निशानियों को देखा नहीं जाएगा तो कयामत के दिन मुस्तहक होगे कि तुम्हें अंधा उठाया जाए, तुम मुस्तहक हो जाओगे। जब हक को नहीं पहचानोगे तो याद रखो इतनी आयतों का इनकार कर जिंदगी गुजारोगे। जब हर जगह आयत ही आयत, आयत का मतलब निशानी, निशानी ही निशानी, तो इंसान बच के जाएगा तो उसकी जिंदगी कितनी तंग हो जाएगी। ना वो अपने अंदर देख पा रहा है, ना वो अपने बाहर देख पा रहा है। जो ना अपने अंदर देख पाए ना अपने बाहर देख पाए तो नतीजा क्या हुआ? अंदर जो देख रहा है ख्वाहिशात नफ, बाहर जो देख रहा है उन्हीं ख्वाहिशात नफ के मनाजिर। अंदर जो देख रहा है ख्वाहिशात नफ और उसके बाहर जो देख रहा है उसी के मनाजिर। अब जब ऐसे को जहन को कि जो पैदा किया गया था वह मां खलकुल जिन्न वल इंसा इल्ला लियाबुदून, हम मैंने खल्क नहीं किया जिनो इनको मगर ये कि मेरी इबादत करें, वो जहन जो बनाया गया था, मैंने जो गुज़िश्ता मजालिस में पढ़ा है कि जहन बनाया गया है इंसान का उसकी पूरी शिद्दत के साथ अल्लाह की तरफ अल्लाह की मर्जी और मंशे को पूरा करते हुए अल्लाह की इबादत करे, और अगर वो अल्लाह की इबादत से हट जाता है तो उसका जहन शैतानी कामों में लग जाता है। आयत कुरानी है, इस्तहवज़हुम शैतान وَنَسَاهُمْ ذِكْرُنَا وَأَنْسَاهُمْ ذِكْرَ اللَّهِ, اور شیطان ان پر غالب آ گیا اور انہیں اللہ کی یاد سے غافل کر دیا۔ مطلب کیا ہوا؟ انسان نے نشانیاں نہیں دیکھی دماغ کو اور آنکھوں کو اندر اور باہر کو, جس لیے اس کا دماغ بنایا گیا ہے, جس کے لیے اس کی روح بنائی گئی ہے, وہ اس نے استعمال صحیح نہیں کیا۔ نتیجہ یہ ہوا کہ شیطان اس پر غالب آ گیا اور اسے اللہ کی یاد سے غافل کر دیا۔ پکڑ کیسی آتی جا رہی ہے دیکھیے, पकड़ कैसी आती जा रही है देखिए, कि बच के भाग निकलने की गुंजाइश रखी ही नहीं गई है, ताकि लोगों को बाद रुसुल कोई हुज्जत अल्लाह के मुकाबले में रहे ही ना। आयतें रोशन करती जा रही हैं, भागने की जगह नहीं है, अगर भागना हो तो हमारे तरफ भागो, तो जब तुम्हें निशानियां नजर नहीं आएंगी, तवज्जो कम होता है, जब तुम्हें निशानियां नजर नहीं आएंगी तो तुम रास्ता कैसा बनाओगे? हम रास्ते पर निकलते हैं तो निशानियों से आगे बढ़ते हैं, हमेशा गौर नहीं करते। रोज वाला रास्ता हो तो जहन में निशानियां हैं, घर से काम को जाना है पता है, सोचते भी नहीं, बात करते करते खुद ब खुद। लेकिन अगर किसी दिन काम पर जा रहे हो लेकिन काम को जाना नहीं है, तवज्जो नहीं है, गाड़ी चला रहे हैं, तो होता क्या है? होता यह है कि मोटरसाइकिल हो, साइकिल हो, मोटर हो, कुछ भी हो, जो आदत है वहीं की तरफ चले जाते हैं। तवज्जो होती है तो फिर रास्ता दूसरा। तो निशानियों से अगर किसी अजनबी जगह पर जाना है तो वहां पर पहुंचो, वहां से वहां पर पहुंचो। फिर आखिर अगर निशानियां होती हैं तो राह मुशक्कत होती है, अगर निशानियां नहीं होती तो राह मुशक्कत नहीं होती। तो अब जो गुफ्तगू हमने सिराते मुस्तकीम की थी, सिराते मुस्तकीम, सिराते मुस्तकीम क्या? सिराते खुदा, कुरान की आयत है सिरातुल्लाह। तो सिरातुल्लाह नजर अगर नहीं आई तो क्या रास्ता नजर आया? कहा हमने तो जिंदगी को कोई और मफहूम और माना के समझा था, ये रास्ते वाली बात क्या है? अगर इंसान को अगर रास्ता मालूम न हो तो वो करता क्या है? आज के जेनरेशन के लिए मिसाल दे रहा हूं, मकसद और मंजिल तो कुछ है नहीं, गाड़ी को चलाया जाता है, इस्तेमाल किया जाता है किसी मकसद को पहुंचने के लिए, किसी मंदिर तक पहुंचने के लिए, गाड़ी कोई भी हो, मामूली से लेकर आला से आला। लेकिन हमारा ये जेनरेशन फॉर्मूला वन वाला जेनरेशन है, कयामत के दिन अल्लाह के पास जाएगा कि हम तो F1 देखा करते थे, फकत गोल गोल चक्कर, हमको तो कोई उनका मकसद नजर नहीं आता था, वो जबरदस्त तरीके से रेप करते थे गाड़ी को और उसमें तो हमको हर चीज दिखती थी, और हमने अपनी जिंदगी को भी फॉर्मूला वन वाली जिंदगी करी, हमारी जिंदगी में हंगामा खूब रहा, हम भी गोल गोल चक्कर मारते रहे कोलू के बैल बनकर। अरे बनाए गए थे इंसान, बन गए कोलू के बैल। कुरान की आयत आएगी और कहेगी कि उनको आंखें थी मगर देखा नहीं, कान थे पर सुना नहीं, अकल थी मगर सोचा नहीं, ये तो जानवर जैसे, चौपाए जैसे, बल्कि उनसे भी ज्यादा गुमराह, इसलिए कि उनके लिए चरना था, हमारे लिए सिरातुल्लाह थी, क्योंकि हम में अल्लाह की रूह फूंकी गई है, ہم کو اللہ کی فطرت پر خلق کیا گیا ہے، فطرت اللہ التی فطر الناس علیہا، ہم کو خلق کرنے کے بعد اللہ نے تبارک اللہ احسن الخالقین کہا ہے. اب جب ہمارے کو اپنا مقصد نظر نہیں آیا تو وہ چوپایا جو چرتا ہے جس کے لیے کوئی مقصد نہیں ہوتا، کوئی راستہ نہیں ہوتا، جہاں کچھ گھاس زیادہ دکھ گئی وہاں پہنچ گیا، تو ہماری بھی حالت چرنے والوں جیسی ہو گئی بلکہ اس سے بھی بدتر. بل ہم اضل، زیادہ گمراہ، کیونکہ راستہ ان کو نہیں چاہیے تھا، ہم کو چاہیے. وہ بغیر راستے کے چلتے ہیں، ہم بھی بغیر راستے کے چلنے والے ہو گئے. تو یہ نتیجہ نکلا کہ پوری توانائی جو اللہ نے ہمارے دماغ میں ہمارے لیے محفوظ کر رکھی تھی، ہم نے اس کا کام نہیں پوری طریقے سے انجام دیا، ہم نے اپنی کیپیسٹی کو، پوٹینشیل کو یوٹیلائز ہی نہیں کیا. ہمارا مقصد تھا نشانیوں کو دیکھنا، جتنی نشانیاں سمجھ میں آتی اتنی شدت کی عبادت کرتے، ہم نے نشانیوں کی طرف توجہ جو ہی نہیں کی. اور جو دیکھا وہ اندر اور باہر کی خود کی شہوت، جو بہت ہی معمولی چیز ہے، اس کے لیے نہ علم کی ضرورت ہوتی ہے، نہ تحقیق کی ضرورت ہوتی ہے، نہ ماں باپ سے کچھ سیکھنے کی ضرورت ہوتی ہے. خواہشات نفسانی کیا فقط ان کو ہوتے ہیں کہ جو سوسائٹی میں رہتے ہیں؟ جانوروں کو بھی رہتے ہیں. تو جب ہم جانور سے بلند ہونا نہیں چاہتے تو پھر رسولوں کی کیا بات، ائمہ کی کیا بات؟ یہ تو آیت فطرت اللہ التی فطر الناس علیہا کے بنیاد پر بنے ہوئے انسانوں کو، فطرت توحید پر ٹکے ہوئے انسانوں کو، یکتا پرستی پر ٹکے ہوئے انسانوں کو آگے بڑھائیں. یہ تو انسان انسان ہی نہیں رہنا چاہ رہا ہے، بلکہ یہ تو چوپایوں سے بدتر ہونا چاہ رہا ہے. اس کا کام کیا ہوگا؟ اس کا کام نبیوں کو نہیں ہے، شیطان کو ہے. ایسوں کا شیطان دوست بنتا ہے، رسول اور آل رسول دوست نہیں بنتے، مرسلین اور انبیاء دوست نہیں بنتے. اگر ان کی دوستی چاہیے تو اپنی انسانیت سے اوپر اڑنے کا سوچنا ہے، اپنی انسانیت سے نیچے آنے کا سوچنا نہیں ہے. سلوات بھیجے بھر محمد والے محمد. بلندی پر جانے کی بات ہے، اعلیٰ ہونے کی بات ہے، اونچا راستہ لینے کی بات ہے. لقت حمل عقبہ، انہوں نے تو اونچا راستہ اختیار ہی نہیں کیا. قرآن کیا ہے؟ اور اونچا راستہ ہوتا کیا ہے؟ اے مالک، اونچا راستہ ہوتا کیا ہے؟ قرآن کہہ رہے ہیں پکو رقبہ، غلام کو آزاد کر دو. یہ غلام ہوتا کون تھا؟ عموماً یہ غلام وہ ہوتا تھا کہ جو مقابل فوج کا لڑائی میں پکڑا جاتا تھا، کہ جو آتا تھا کہ قتل کرے، جو آتا تھا نیت یہ لے کر کے قتل کر دے مسلمانوں کو. توجہ کم ہوتا، تم نے تو اونچا راستہ اختیار ہی نہیں کیا. خود قرآن کہہ رہا ہے کہ ہم تم کو ڈھونڈنے نہیں دیں گے کہ اونچا راستہ کیا ہوتا ہے، ہم بولیں گے. پہلی چیز پکو رقبہ، غلام کو آزاد کرنا. غلام کون؟ وہ کہ جو تمہیں مارنے کے لیے آیا تھا اور پکڑا گیا، مار نہیں سکا. مالک یہ کیا کہہ رہا ہے؟ آزاد کر دیں. ہاں، اسی کو اونچا راستہ کرتا ہوں. ارے اس سے تو ہم کیا کیا نہیں کر سکتے، اس سے تو ہم 24 گھنٹے محنت کروا سکتے ہیں. ہمارے کھیت کو ایک ہی جگہ کے اوپر، یہ ایک کو ہم 4 کی جگہ استعمال کر سکتے ہیں. ہم اس سے کتنا پیسہ کما سکتے ہیں. مالک ہم کو مارنے آیا تھا، کوئی خاموش کھڑا ہوا نہیں تھا کہ ہم نے اس کو پکڑا. مارنے والے کو پکڑ لینا، مارنے والے کو پکڑ لینا، ہو سکتا ہے کچھ کو انہیں مار بھی دیا ہو، کچھ کو اس نے مار بھی دیا ہو. ہم کیا کریں اس کو کیسے؟ ہاں چھوڑ دو. اللہ میاں یہ کیسے چھوڑ دیں؟ اونچا راستہ ہے، یہ شیطان کا راستہ ہے، پکڑو اور مار ڈالو. پکڑو کیوں؟ کہ تمہیں مارنے آیا تھا، آج پکڑا گیا ہے. کچھ کو مارا اس لیے پکڑا گیا ہے. میں ماڈرن جورسپروڈنس کی بات کر رہا ہوں، جو آج کے قوانین ہیں. پکڑو اور مارو وہ اللہ کے قوانین ہیں، پکڑو اور چھوڑو میرے لیے چھوڑو، اپنے لیے نہیں. کیوں؟ تم اپنے ہو کہاں؟ تم کو تو کہنے پر مجبور کیا ہوں. جب موت واقع ہوتی ہے تو کہتے ہو نا انا للہ हम तो अल्लाह ही के हैं और उसी की तरफ पलट रहे हैं। ये दुनिया में तो तुम्हें ये सबक समझ आ रहा है कि तुम हमारे ही हैं, कब जब मरने की बात आ रही हो, जीते वक्त क्यों नहीं समझ लेते? जीते वक्त क्यों नहीं समझ लेते? बंदगी इसी को कहते हैं। इसलिए रसूल को हमने पहले बंदा बनाया, फिर रसूल। हम पढ़ते हैं ना तशहुद में, पढ़ते हैं ना ये रसूल अब्द हैं फिर रसूल हैं, पढ़ते हैं जी, पढ़ते हैं ठीक। तो अब अब्दियत की बात हो रही है, बंदगी की बात हो रही है। पक्को रकबा, जो दुश्मन गुलाम बनकर तुम्हारे पास आया और तुम्हें बैठ उसके उनवान से कि जो लूटा गया था उसकी तकसीम में तुमको मिला, माले गनीमत की तकसीम, ये तो तुम्हारा माल है, तुम पारा उसको रख लेना हलाल है, लेकिन ऊंचा रास्ता यह है कि इसको छोड़ दो। और तंग हालात में यतीम को रिस्क देना या फकीर को जो मिट्टी में पड़ा है उसकी इमदाद करना, मालिक ये क्या ये ढूंढ लेते फिर ना, हमारा काम है तुम्हारा काम है, मेरे लिए ढूंढो फकरा को, मेरे लिए फकरा के पीछे जाओ। मालिक हम तो कोई और चीज के पीछे जाना पसंद करते हैं, हमने तो तुझे पहले ही कहा कि हम फॉर्मूला वन वाले लोग हैं, गोल गोल चक्कर मारने वाली चीज, हम वो चीज को बहुत ज्यादा गौर से देखते हैं कि जिसका मकसद ही नहीं होता, और खुद हम अपने आप को भी वैसे ही देखते हैं, और हम जो है हंगामे में ज्यादा मजा लेते हैं सोचने में समझने में, और गरीबों को ढूंढने में नहीं लेते। कोई अमीरों के घर का पता बताता तो पहले पहुंच जाते, गरीबों को क्यों ढूंढते फिरे? फिर तो तुमने ऊंचा रास्ता समझा ही नहीं। हदीसों में मिलता है यतीम के आंख से जब आंसू निकलता है तो वो जमीन पर नहीं गिरता, अल्लाह के हाथ में गिरता है। यतीम के आंसू जमीन पर नहीं, हमारा फरीजा बनता है कि किसी यतीम का आंसू न निकले। कहां कहां पर यतीम है वो हमको ढूंढना है, हमारा फरीजा। अब आप ये बोलेंगे कि भाई हमको टाइम कहां से मिलेगा, हमको टाइम कहां से मिलेगा? हर चीज ऑर्गेनाइज की जा सकती है, आज का दौर डिवीजन ऑफ लेबर का दौर है, काम की तकसीम की जा सकती है। हमारे पास ऐसे इदारे होने चाहिए, वाजिब किफाई है, ऐसा वाजिब अगर कोई अंजाम नहीं दे रहा हो तो अजाब सब पर आएगा। हमारे पास मिसाल दी जाती है वाजिब किफाई की, वाजिब किफाई उस चीज को कहते हैं जैसे कि मिसाल के तौर पर अगर कोई मर जाए और उसका कोई वारिस ना हो तो सब पर वाजिब है कि उसको गुस्ल दें और उसकी नमाज जनाजा पढ़कर उसको दफना दें। मगर अगर कोई एक आदमी भी ये कर देता है तो वो वाजिब सब पर से खत्म हो जाता है। हमने वाजिब किफाई खाली एक मैयत के ताल्लुक से कि जो वारिस न रखती हो, कितनों को ऐसे मैयतें मिलती हैं जिंदगी में दो एक, उसको वाजिब किफाई, और हजारों कमजोर यतीम मौजूद, बेसरपरस्त मौजूद, उनके लिए तलाश नहीं। अल्लाह ने कहीं पर भी हमको अपने जिंदगी को उस्तवार करने और रंगीन बनाने से नहीं रोका। कल मैंने आयत पढ़ी थी, कल मैंने मन हर्रम ज़ीनत अल्लाह अल्लज़ी अख़रज लिबादिहि वत्तय्यिबाति मिनर रिज़्क़, किसने हराम कर दिया वो जीनतों को जो अल्लाह ने अपने बंदगान के लिए निकाला है, और पाक रिज़्क़ को, अल्लाह को आपका अच्छा खाना, आपका अच्छा पहनना, आपका अच्छा रहना, ये कोई चीज से अल्लाह को कोई प्रॉब्लम नहीं है। ये खाकर पीकर पहनकर रहकर क्या करते होते बहुत प्रॉब्लम है, ये सब करने बाद क्या करते हो, हमारा शुक्र करते हो या हमारा गुनाह करते हो? अगर शुक्र करो तो हम और ज्यादा करेंगे। लही शकर तुम लाजी दन लगुम वही शकर तुम लाजी दन लगुम, अगर तुमने शुक्र कर दिया, कदरदानी कर दी। शुक्र का मतलब किसी चीज की कदरदानी करना, उसकी वैल्यू को एक्सेप्ट करना। अगर हमारे रहमतों को हम कबूल कर रहे हैं जो हमारे मालिक की तरफ से हमारे तक पहुंच रहे हैं, और उसका शुक्र करने का मतलब यह है उस कदरदानी के उनवान से उसको रीपे कर रहे हैं। चीज उसी की है लेकिन लेना पसंद करता है। कुरान में कहता है कोई है खुदा को कर्ज दे, हजरत हसना दे, अरे मालिक सब तेरा कह रहा है, फिर अब क्या? कहता है नहीं, तुम अगर किसी हाजतमंद को दे दोगे तो वो मुझको देने मानेंगे। यतीम के सर पर हाथ फेरोगे तो जितने सर के उसके बाल होंगे उतनी नेमतें मिलता। हदीसों में मिलता है कोई यतीम के सर पर हाथ फेर दे तो उस पर जन्नत वाजिब कर दूंगा। इसका मतलब ये यकीनन नहीं है कि एक मरतबा हम सर पर हाथ फेर दें और कहें कि अब तो जन्नत मिल गई। ये रिवायतें इसलिए पेश की जाती हैं, अजमत समझो, सवाब समझो, वरना नेकी करने वाला नेकी से कारोबार करता है, नेकी से कारोबार करता है। नेकी कारोबार की चीज नहीं होती, इसको वजन नहीं किया जाता है, नेकी को परखा जाता है। नेकी को परखा जाता है किस दिल ने क्या काम किस नीयत से किया है, किसने क्या काम किस नीयत से किया है। काम छोटा हो नीयत बड़ी हो सवाब बढ़ जाता है, काम बड़ा हो नीयत कम हो सवाब खत्म हो जाता है या घट जाता है। ये अजीब अजीब कवानीन अल्लाह ने बनाकर हमको दिए। अब ये एक सवाल होता है, कल मैंने इशारा किया था उसकी आज कहो कि अल्लाह ने हमको मादे में डूबने के लिए तो नहीं कहा है, लेकिन मादे में इन्वॉल्व होने के लिए जरूर कहा है। मटेरियल चीजों की तरफ तवज्जो करने के लिए किया कहा है, मटेरियल चीजों में गर्क हो जाने डूब जाने से रोका है। उसका क्या सबब है? कल इशारा किया था, आज तौजीह दे रहा हूं। उसका सबब बिल्कुल क्लियर वाजे है कि अगर मोमिन जिसके दिमाग को डिजाइन किया गया है, जिसके माइंड को डिजाइन किया गया है, हर इंसान के माइंड को डिजाइन किया गया है कि वो जब अल्लाह की वहदानियत को और अल्लाह की कमाल को और कुदरत को कबूल कर ले तो उसके दिए हुए प्रोग्राम के हिसाब से दुनिया की तरफ नजर करते जाए और दुनिया में वो चीजें लाता जाए कि जो उसके लिए कल की गई हैं। وَخَلَقَ لَكُمْ مَا فِي الْأَرْضِ جَمِيعًا, हमने दुनिया में जो कुछ खल्क किया है वो तुम्हारे लिए खल्क किया है। अरे मालिक एक मरतबा तो कहता है कि चीजों में जाओ मत, दूसरी मरतबा कहता है कि तमाम तुम्हारे लिए खल्क किया है। ये क्या चीज होती है? या ये कर दे या मुंह मोड़ के बैठ जाए दुनिया से, या वो कर दे कि डूबे तो डूबते रहे। ये क्या है कि नहीं मुंह भी नहीं मोड़ना है और डूबना भी नहीं है? कहेगा कि ये इसलिए है कि मादा तुम्हारे लिए इंस्ट्रूमेंट है, टूल है मेरे तक पहुंचने का। अगर कोई हथौड़ी को अपनी उंगली पर मार ले गलती से, हम आमदन भी मार सकते हैं, ये तकलीफ नहीं होती। बदनी तकलीफ के हम बहुत कायल हैं, रूही तकलीफ किसी तरह। दुनिया इंसान के लिए बनाई गई है टूल। ये तमाम दुनिया जो तुम्हारे लिए बनाई गई है, तुम उसको मेरे लिए इस्तेमाल करते हो या अपने लिए इस्तेमाल करते हो? जब मेरे लिए इस्तेमाल करोगे तो तुमको तुम्हारा हिस्सा भी मिल जाएगा, तुम्हारे कमजोर को भी उसका हिस्सा मिल जाएगा। लेकिन जब तुम अपने लिए इस्तेमाल करोगे तो तुम भूखे की भूख को बढ़ा दोगे, कमजोर की कमजोरी को बढ़ा दोगे, नादार की नादारी को बढ़ा दोगे, यतीम के जुल्म को बढ़ा दोगे और जालिम की जुल्म को बढ़ा दोगे। और मेरे हो जाओगे تو اس کا الٹا کرو گے، کمزور کے سہارا دینے والے ہو جاؤ گے، یتیم کے سرپرست ہو جاؤ گے، نادار کے مدد کرنے والے ہو جاؤ گے، اندھے کو ہاتھ پکڑ کے لے جانے والے ہو جاؤ گے، اور دنیا میں عدل و انصاف برپا کرنے والے ہو جاؤ گے۔ صلوات بھیجیں پر محمد و آل محمد۔ انا ہدیناہ السبیلا اما شاکرا و اما کفورا، بے شک ہم نے اس کو دونوں راستے بتلا دیے ہیں، لیکن یہ چاہے تو صحیح راستہ اختیار کرے، چاہے تو غلط راستہ۔ نا ہدیناہ السبیل، ہم نے اس کو سیدھا راستہ بتلا دیا ہے، اس کے شیڈو میں جو غلط راستہ ہے وہ بھی بتلا دیا ہے۔ پیٹ پھیرنے والا، اللہ کی یاد سے منہ موڑنے والا، دونوں کی طرف اللہ نے واضح پروف کے ساتھ قرآن میں اور احادیث میں تذکرہ کر دیا ہے۔ تو اب ہم یہ دیکھتے ہیں کہ آج کی دنیا میں جب ہم آتے ہیں تو کوشش کے لیے جو بات رکھی گئی ہے قرآن میں، یہ سب ہم نے جب یہ باتیں کی تو یہ پتا چل رہا ہے کہ کوشش کی بے انتہا ضرورت ہے۔ کوئی چیز بغیر کوشش کے یہ دنیا میں ہم کو ملنے والی نہیں ہے۔ قرآن آ کے کہہ رہا ہے ان لیسا للانسان الا ما سعا، ان لیسا للانسان الا ما سعا، یقیناً نہیں ہے انسان کے لیے کچھ بھی مگر وہ کہ جو اس نے کوشش سے حاصل کی ہو۔ ارے مالک، یہ کیا میراث ملتی ہے؟ میراث اگر تم صحیح استعمال کرو گے تو اچھی ہوگی، اگر صحیح استعمال نہیں کرو تو تمہاری تباہی کا سبب بن جائے گا۔ کئی نواموں کی جوڑیوں کو ہم نے نیلام ہوتے دیکھا یا تباہ ہوتے دیکھا یا نہیں دیکھا ہے؟ میراث دنیا میں مل سکتی ہے، لیکن میرے راستے پر سوائے کوشش کے کوئی چیز نہیں ملتی۔ کوئی بھی نیکی، کوئی بھی اچھائی، کوئی بھی وہ چیز جو اللہ کی قربت کا سبب بنے، یہ بغیر کوشش کے نہیں ملے گا۔ نتیجے میں ہم غور کرتے ہیں، نماز زحمت، نماز زحمت، انہا لکبیرت الا علی الخاشعین، نماز بہت ہی گرا چیز ہے مگر ان کے لیے کہ جو روح سے اللہ کے سامنے جھکنا چاہتے ہیں، بدن جھک جائے گا۔ یہ بڑی مشکل چیز ہے مگر ان کے لیے کہ جس کی روح اللہ کے سامنے جھک گئی ہو، جس کی روح اللہ کے سامنے جھک گئی ہو اس کو بدن جھکانا مشکل نہیں دکھتا، جس کی روح نہیں جھکی ہے اس کو دیکھیے بدن جھکانے کے لیے کہیے، جھکاتے جھکاتے جھکتا نہیں، جھکاتے جھکاتے جھکتا نہیں۔ بات کتنی واضح کر کر پیش کیا جا رہا ہے، ہم تو اس بات کے قائل ہو جاتے ہیں۔ کبھی دنیا میں ہماری خواہش ہے ہر وقت کے عقل سے کام لیں؟ ارے مالک، ہر وقت عقل سے کام لیں، ایسے کیسے ہو سکتا ہے؟ بہت سی چیزیں ہم بغیر عقل کے کر دیتے ہیں۔ اچھا، یہ بھی عادت پڑ گئی، بہت سی چیزیں بغیر عقل کے کر دیتے ہو۔ ہم بھی تم کو کچھ کہتے ہیں، یجعل الرسال الذین لا یعقلون، ہم شرک کی نجاست ان پر ڈال دیتے ہیں جو عقل سے کام نہیں لیتے۔ ارے مالک، عقل اگر ہم کام میں نہ آئے تو ہم مشرک ہو جائیں گے؟ اس کا مطلب یہی نکلا کہ عقل کو پوری طریقے سے اگر کام میں لاؤ گے تو موحد باقی رہو گے، عقل کو پوری طریقے سے کام میں نہیں لاؤ گے مشرک بن جاؤ گے۔ اور سب سے بڑی جو چیز تم کو بعنوان خدا نظر آئے گی وہ خود تمہاری خواہشات نفس ہوگی۔ النفس التی بین جنبی، روایت میں ملتا ہے عاد عدوک النفس التی بین جنبی، تمہارا سب سے بڑا دشمن خود تمہاری نفس ہے جو تمہارے بدن میں موجود ہے۔ کیا کیا ہو رہا ہے، کس کس طریقے سے اللہ تعالیٰ ہمیں سمجھا رہا ہے، کوئی بچی ہے حجت باقی ہمارے کو اس کے خلاف؟ کہاں کہاں سے، کدھر کدھر سے سستی کی پھسلے۔ ہم کوئی چیز سیریسلی اگر کرنا چاہیں اور اس میں سستی کر دیں، ایگزام لکھنے کو بیٹھیں سستی کر دیں، ہو سکتا ہے پاس ہونا؟ یا جو جہاں تک ہم نمبر لانا چاہ رہے تھے وہ ممکن ہے؟ انٹرنس ایگزام میں جہاں پر ملٹیپل چوائس ہوتا ہے، اگر آپ نے توجہ ذری ہٹائی ایک کی جگہ ایک ٹھیک ہو جائے گا یا نہیں ہو جائے گا؟ اللہ کا راستہ اس سے زیادہ باریک ہے۔ ہمیں یہ غلط فہمی ہو گئی، ہم اکثر سنتے رہتے ہیں کہ فلاں نے ایوریسٹ کانکر کر لیا، فلاں نے ایوریسٹ کانکر کر لیا، ٹھیک ہے فوٹو آتی ہیں، میڈلز دیے جاتے ہیں، کیا کیا نہیں ہوتا۔ ہم کو یہ محسوس ہوتا ہے उन्होंने मेहनत की, कोशिश की, अपनी जान की बाजी लगाई और पहुंच गए एवरेस्ट तक। हमको कभी कभी ये गुमान होने लगता है कि हम अल्लाह की एवरेस्ट लुढ़कते हुए तय कर लेंगे। एवरेस्ट के लिए चढ़ना पड़ता है या गिरना पड़ता है? दुनिया में सबको मालूम है कि एवरेस्ट चढ़ने के लिए चढ़ना पड़ता है, लुढ़केंगे तो मर जाएंगे या जख्मी हो जाएंगे। अल्लाह के रास्ते पे ये चीज समझ में नहीं आती, हम लुढ़कते लुढ़कते अल्लाह के एवरेस्ट पे चढ़ जाएंगे। ये बयान होता है मिंबरों से, आप लुढ़किए और आप चले जाएंगे अल्लाह के एवरेस्ट पर। दुनिया के एवरेस्ट पर कोशिश के बगैर नहीं होता, अल्लाह के एवरेस्ट कोशिश के बगैर लुढ़कते फुड़कते पहुंची जाएगी। अल्लैसा लिल इंसान इल्ला मा सहा, लहा मा कसबत वला यहां मा कसबत, जो अच्छाई उसने हासिल की कर ली, जो खराब चीजें, जो बुरी चीजें उसने हासिल की उसके लिए। हिसाब किताब बिल्कुल सही है, बैलेंस शीट टैली करके छोड़ता है और उसके हिसाब में कई आयते हैं कि अल्लाह अपने हिसाब में छोटी चीज, छोटी सी चीज को भी छोड़ता नहीं है। कयामत के तस्करों में कहता ये क्या है, ये कैसी किताब है कि इसने ना कोई चीज छोटी बड़ी कुछ नहीं छोड़ रखी है, तुम समझते हो छूट जाने वाली है, ये तो तुम्हारा गुमान है। अहसबन्ना तो अयुद्रकुम अयकूल आमन्ना वहुम ला युफ्तनून, क्या लोगों ने ये गुमान कर लिया है कि उनके ये कहने पर कि हम ईमान लाए उन्हें छोड़ दिया जाएगा और उन्हें आजमाया नहीं जाएगा? ये कहां से गुमान कुरान लिया है, ये कहां से हो गया? हम ईमान ले आए और हमें अब आजमाया क्यों जाएगा? नहीं, क्या ये इन्होंने गुमान कर लिया, समझ लिया कि इनको आजमाया नहीं जाएगा? आजमाया जाएगा, और जो तैयार रहता है आजमाइश के लिए वो कैसा रहता है, जो आजमाइश के लिए तैयार नहीं होता है वो कैसा रहता है? एग्जाम लिखने के लिए कोई बच्चा बच्ची फर्द आमादा रहता है, उसकी क्या हालत रहती है? टेंस रहता है, किसी को पास ही नहीं होना है, एग्जाम भी लिखेंगे तो लिखेंगे, नहीं लिखेंगे नहीं लिखेंगे, क्या फर्क पड़ता है? इसकी और उसकी कंडीशन में जो फर्क है, उसके बाद जब नतीजा आता है तब भी फर्क रहता है नहीं रहता है? हमने किसी तरीके से, शैतान ने हमको कहीं से यह बात समझा दी कि कोशिश की जरूरत नहीं है। कुरान की आयत और एक आती है, मन अराद अल आखिरत वसअ लहा सअयहा वहुवा मुमिन फौलाइका कान सअयहुम मशकूरा, जिसने इरादा कर लिया आखिरत का, मन अराद अल आखिरत वसअ लहा सअयहा वहुवा मुमिन, जिसने इरादा कर लिया आखिरत का और उसके लिए वैसी कोशिश की कि जैसे कोशिश करने का हक है, जैसे कोशिश करने का हक है, रियल सेंस में कोशिश की, रियल सेंस में कोशिश की, और ये शर्त के साथ कि वो ईमान पर रहा, वह हुआ मोमिन, अल्लाह पर यकीन, रोज आखिर पर यकीन, अल्लाह के सच्चे नुमाइंदों पर यकीन, ये शर्त अगर पूरी हो जाती है, उलाइका काना सअयुहुम मशकूरा, ये वो लोग हैं कि जिसकी कोशिशें रायगा नहीं जाती, इनकी कोशिशों की कदरदानी की जाती है, अल्लाह इनका शुक्र करता है। शुक्र का मतलब जबान से नहीं होता, ये हम समझते हैं, शुक्र का मतलब उनकी कोशिशों को हम बेकार नहीं करेंगे, हम उन कोशिशों की कदरदानी करेंगे। कुल्लन्नु मिन दुहा उलाए वहा उलाए मिन अताए रब्बी व मकान अली अताए रब्बी का महजूरा, और हम तो वो जो दुनिया चाहते हैं और वो जो आखिरत चाहते हैं दोनों को अता करते हैं। तवज्जो का यहां पर मोहताज, हम उनको भी जो दुनिया चाहते हैं और जो आखिरत चाहते हैं दोनों को अता करते हैं, और अल्लाह की अता में कोई रुकावट नहीं। ये तो बहुत अच्छा सौदा हो गया, दुनिया चाहो तो जितना अल्लाह देना चाहेगा दे देगा, आखिरत चाहो तो जितना अल्लाह देना चाहेगा दे देगा दुनिया में। जब दोनों चीजें अल्लाह की मर्जी पर ही हैं, दुनिया में जो देगा वो दुनिया चाहने वाले को اور آخرت چاہنے والے کو دونوں کو دے گا اور اس کی عطا میں کوئی رکاوٹ نہیں ہے. تو کبھی یہ نہ سمجھ لینا بھوکے رہنا ہمارے لیے اللہ کے لیے اچھا ہے, نادار رہنا ہمارے لیے اللہ کے لیے اچھا ہے, بھوکے رہنا ہمارے لیے اللہ کے لیے اچھا ہے, بیکار بے روزگار رہنا ہمارے لیے اللہ کے لیے اچھا ہے. واللہ نہیں ہے. اللہ نے ہمارے لیے بھی رزق رکھا ہے جو آخرت چاہتے ہوں, اور ان کے لیے بھی رزق رکھا ہے جو آخرت نہیں چاہتے. ان کے لیے قرآن اس سے پہلے والی آیت میں کہتا ہے کہ جو تو دنیا چاہتا من اراد العاجلہ, جو آجلا چاہتا ہے اجلت میں یہیں کی زندگی, ہم اس کو جتنا ہم چاہتے ہیں اس کو اتنا دے دیتے ہیں اور اس کو پھر آخرت میں کوئی حصہ نہیں ملے گا. اب اگر عقل مند آدمی ہو, اب اگر عقل مند آدمی ہو تو وہ کیا کرے گا؟ عقل مند آدمی تو یہ کرے گا نا کہ اللہ سے آخرت چاہے گا, اور اللہ آخرت چاہنے کے نتیجے میں اس کی دنیا تنگ نہیں کرے گا, بلکہ کئی آیتیں ہیں کہ ہم تمہاری دنیا کو اور وسیع کر دیں گے, ہم تمہاری دنیا کو وسیع کر دیں گے. اور ایک قرآن کی آیت, من یتق اللہ یجعل له مخرجا ویرزقہ من حیث لا یحتسب, اور جس نے اللہ کی پرواہ کر لی, اللہ کا تقوی اختیار کر لیا, اللہ کے بارے میں کانشیس ہو گیا, اس کے لیے اللہ نے راستہ نکال دیا اور اسے ایسی جگہ سے رزق دے دیا کہ اس نے گمان بھی نہیں کیا, اسے ایسی جگہ سے رزق دے دیا کہ اس نے گمان بھی نہیں کیا تھا. ارے ہم تو ہر جگہ سے جہاں سے آ سکتا ہے جہاں سے نہیں آ سکتا ہے دوسرے کا اپنا سب تصور کر لیتے ہیں ہمارے رزق کے لیے, تو ایسی کون سی جگہ سے دے گا کہ یہ ہم گمان بھی نہیں کرتے ہیں؟ ہم تو لاٹری سے لے کے خزانے تک کا سب گمان کر سکتے ہیں. گھوڑے جوڑے کی رقم ایڈ کروں, سلوار بھیجے مر محمد والے محمد. ہم تو ہر چیز ایڈ کر لیتے ہیں, اب یہ تو کہاں سے دے گا؟ میرے راستے مجھے معلوم ہے. تم کو دینے کے معاملے میں کیا معلوم, تم لینے کی سوچو, دینے کا کام مجھ پر چھوڑو. دینے والا میں ہوں, تم کو حیات دیا, تم کو قرض کیا, تم کو ہدایت دی, تم میں خوبیاں بھری, تم میں ہر چیز کو مزہ لینے کا ذائقہ دیا. ورنہ بولیے جو آج ہم کھانا کھا کر اس کا ذائقہ چکھ کر مزہ لیتے ہیں وہ اللہ کی دی ہوئی چیز نہیں ہے. کن 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 نعمتوں سے انکار کرو گے اور پیٹ کیوں موڑ رہے ہو؟ دنیا بھی دے دوں گا بغیر ٹینشن کی, آخرت بھی دے دوں گا. اب تو آ جاؤ, اب تو آ جاؤ. اسی قسم کی فکر کو زندہ رکھنے کے لیے انبیاء کو بھیجا گیا ہے اور ان کا اثر سوسائٹیز پر رہا ہے. جو بھی اچھائی نیکی آپ کسی دور افتادہ ملک میں کوئی فار آف کنٹری میں بھی دیکھ لیجئے, وہ اچھائی اسی سورس سے نکلتی ہے جو سب اچھائیوں کا سورس ہے, اور وہ اللہ ہے, وہ خالق ہے. آپ اس کو کوئی بھی نام سے پکار لیں, ہر قوم میں اپنا اپنا نام ہوگا, مگر ہر قوم اپنی جگہ ایک کریئٹر کا تصور رکھتی ہے. ہر قوم, حتی ایبورجنیز جو قبائل ہیں آسٹریلیا کے, ان میں بھی جو ابھی صحیح زبان نہیں بولتے اور تمدن سے سویلائزیشن سے قریب نہیں ہوئے ہیں, ان کی جب اینتھروپالوجسٹ نے سوشالوجسٹ نے اسٹڈی کی تو ان کے درمیان اللہ کے لیے ایک لفظ پایا, ایک لفظ پایا. پہلے یہ گمان کیا جاتا تھا ریلیجیس اسٹڈیز میں, ماڈرن یونیورسٹیز میں, 50s میں بھی یہ سمجھا جاتا تھا کہ خدا کا تصور یہ ایک باہر سے سویلائزیشن کے ڈیولپ ہونے کے نتیجے میں انسانوں میں پیدا ہوا ہے. بعد میں جب تحقیق کی تو 1970s اور 80s کے دوران یہ بات واضح ہو گئی کہ وہ گروپ جس کا کوئی کانٹیکٹ کبھی کوئی سویلائزیشن سے نہیں ہوا اور جن سے آنا جانا حال حال میں شروع ہوا ہے, ان کے پاس بھی اللہ کے لیے, خالق کے لیے ایک لفظ ہے. ان کے پاس ان کی عقل کے حساب سے ہے. وہ اللہ کو کہتے ہیں کہ اسے جسے حاجت محسوس نہیں ہوتی, جسے ضرورت محسوس نہیں ہوتی, یعنی جو کھانے کا محتاج نہیں. اپنے خالق کو جو نام انہوں نے دیا ہے وہ یہ نام ہے کہ جس کو کھانے کی ضرورت نہیں ہوتی, جس کو حاجت ضرورت نہیں پڑتی. इसको टॉयलेट जाने की जरूरत नहीं पड़ती। उनकी अकलों से उनको समझ में आ गया हम रिस्क से जिंदा रहते हैं, हमारा बनाने वाला रिस्क से जिंदा नहीं रहता है। हुवल हय्युल ला यमूत, अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल कय्यूम, जो हय भी है और कायम भी है। हम हय रहने के लिए हमको हवा की जरूरत, पानी की जरूरत, गजा की जरूरत, हर चीज की जरूरत है, वो बगैर किसी चीज के। और नतीजतन वो हकीकी हय है, वो हकीकी कय्यूम है। हम आते हैं और जाते हैं, ये उसकी रहमत है कि हमको खल्क किया। उसके बाद रहमतुल्लिल आलमीन को हमारे पर रसूल बना, वो मार्सल्ला का इल्ला रहमतुल्लिल आलमीन, और जब भेजा तो ये रहमतों पर रहमतों का इजाफा हो गया। और तफसीली हिदायत के लिए आइम्मा का हम पर सिलसिला बयान बना रखा। अब किन किन नेमतों से इनका, अजीब बात है, दुनिया में जाओ, दुनिया को देखो, दुनिया को समझो, सफर करो, आंखें खोलो, दुनिया को कितना हासिल कर सकते हो हासिल करो, अपने लिए नहीं हमारे लिए। एक ही शर्त, फिर भी अपना अपना करने से क्या मिलता है। जिन्होंने अल्लाह को अपना बना लिया और खुद अल्लाह के हो गए, उन्होंने जब दुनिया में कोशिश की तो कम नतीजे लाए या ज्यादा नतीजे लाए। तो दुनिया में जाओ, और दुनिया में जाने के बाद जब तुम्हें निशानियां नजर आएंगी तो यही निशानियों से तुम्हारा ईमान बढ़ेगा। दुनिया में नहीं जाओगे, हजारों जगहों पर अलग अलग तरीके से अल्लाह की निशानियां हैं, सहरा में है, पहाड़ों पर है, धंधे कारोबार में आपको अल्लाह की निशानियां मिल जाएंगी। हर जगह आपको अपनी औलाद में, अपने में, बीवी में, बच्चों में, हर जगह मिल जाएगी। वो निशानियों को जाओ ढूंढो, और जब तुम दुनिया को इस तरीके से जाएंगे ढूंढने तो तुम कभी गुमराह नहीं हो पाओगे। दुनिया हमेशा एक टूल नजर आएगी, मकसद नजर नहीं आएगी। तुम अपने बदन को भी टूल समझोगे, मकसद नहीं समझोगे। लज्जतें उसी हद तक लोगे कि जो तुम्हारे लिए जरूरी है, जिस तरीके से गाड़ी में पेट्रोल भरा जाता है उतना ही भरना चाहिए कि जो सफर के लिए अगर गाड़ी में इतना पेट्रोल भर दिया जाए कि वो मालूम हुआ कि पेट्रोल का टैंकर बन गई। कोई भरता है क्या गाड़ी में 25-50 लीटर तक भरा जाता है, टैंकर 6000 लीटर 10000 लीटर का हो सकता है। तो पेट को भी उतना ही भरो कि जितना तुम्हारी जरूरत के लिए, उससे ज्यादा भरने की जाओगे तो तुम जो मकसद के लिए जो टूल है, वो टूल जो है उतना ही चाहता है कि जो एक कार चाहती है, यहां से वहां तक जाने के लिए फिर भर लेना। तुम अगर हर चीज को इकट्ठा करते जाओगे, होल्ड करते जाओगे तो कई भूखों का हिस्सा होल्ड कर लो। हमने हर चीज को एक मेजर में भेजा है कुरान की आयत। जब हर चीज मेजर्ड है तो तुम्हारी हवस वो मेजर को उल्टा कर देगी, वो बैलेंस को तोड़ देगी। तुम दुनिया में अल्लाह के बैलेंस को बरकरार रखने को आए हो या बिगाड़ने को आए हो? तुम दुनिया में अल्लाह के बैलेंस को बरकरार करने आए हो या बिगाड़ने आए हो? यही बुनियाद पर इसराफ को हराम किया। कुलू वशरबू वला तुसरिफू, खाओ पियो लेकिन इसराफ मत करो, वेस्टेज मत करो। इनल मुबज्जिरी न कानु इख्वान शयातीन, वो लोग जो पैसे को उड़ाते हैं वो लोग शैतान के भाई होते हैं, वो शैतानों के भाई होते हैं। इनल मुबज्जिरी, बज़र कहते हैं बीज को, मुबज्जिर कहते हैं वो लोग के जो बीज फेंकते हैं। बीज फेंकने से मुराद यहां दौलत उड़ाना है, इशारा है, कुरान इस्तेमाल कर रहा है। इन्ना मुबज्जिरीना कानु इख्वान शयातीन, ये तो शयातीन के भाई होते, वेस्टेज। और पैसे को बेजा उड़ाना क्यों? क्योंकि वो जो इजाफा पैसा तुम्हारे पास आया है किसी को जरूरत है उसकी, तुम्हारे उड़ाने के लिए नहीं दिया गया है, तुम्हें उसे सही चैनलाइज करने के लिए दिया गया है, तुम्हें उसे उड़ाने के लिए नहीं दिया गया है, चैनलाइज करने के लिए दिया गया है। तो हम पूरी चीजों को अगर आकर समेटने की कोशिश करें तो हमको यह दिखता है कि अल्लाह ताला की तरफ से जो जो चीजें मिली हैं उसके इस्तेमाल में प्रॉब्लम नहीं है, उसके गलत इस्तेमाल में प्रॉब्लम है। وہ کسی طریقے سے اچھی چیزوں کو حرام اور بری چیزوں کو حلال نہیں کیا ہے. حدیثوں میں ملتا ہے کیا اللہ نے اپنے لیے حلال چیزیں رکھ لی اور تمہارے لیے چیزیں حرام کر دی؟ نہیں, اللہ کو فقط تمہارے لیے جو تمہارے سفر میں نقصان دہ ہوگا وہی چیزیں حرام کیا ہوں جو تم کو انسانیت کے درجے سے گرا دیں, تمہاری عقل تم سے چھین لیں. شراب انسان پیتا ہے تو اس کی عقل بہتر ہوتی ہے یا کمتر؟ حالت نشہ میں اپنا بھی خیال رہتا ہے یا نہیں؟ پی کر کسی کو ٹکر مار دے, کسی کو مار ڈالے, صحیح ہے؟ خود اپنا نقصان یا کسی غیر کا نقصان, چاہے وہ کوئی بھی ہو, صحیح ہے؟ اور بھی کئی چیزیں قتل کر دینا انسان کا, انسان کا قتل کر دینا چاہے کوئی بھی ہو, مسلمان ہو غیر مسلمان ہو, دشمن کا بھی قتل کرنا جائز نہیں ہے. دشمن کی زندگی تمہاری دی ہوئی نہیں ہے, اللہ کی دی ہوئی ہوگا. تمہارا دشمن اپنی جگہ پہ, تم اگر اس کو حیات دیے ہوتے تو تم اس کو موت دے سکتے, جب تم اس کو حیات نہیں دیے تو تمہارا دشمن ہو گیا تو مار ڈالو گے. یہ اصول بنا کر دیے ہیں, یہ طریقے بیان کر دیے گئے ہیں. اب جب یہ طریقوں کو پامال کیا جا رہا ہو, آخری رسول کے آ کر جانے کے بعد دیکھا جا رہا ہے کہ ہر وہ بات جو رسول نے بیان کی تھی اس کی مخالفت کی جا رہی ہو, برائی کو اچھا سمجھا جا رہا ہو, اچھائی کو برا سمجھا جا رہا ہو, تو ایسی حالت میں وہ جانشین رسول کرے تو کیا کرے؟ خاموش رہ جائے؟ کل میں نے پڑھا تھا کہ عبداللہ ابن جعفر طیار نے امان نامہ مدینے کے والی سے لکھا کر لایا تھا, پیش کیا تھا. امام حسین مکے سے حرکت کر چکے تھے کوفے کی طرف, مکے سے کوفے کی طرف حرکت کر چکے تھے. راستہ کچھ قریب ہو کر مدینے سے گزرتا ہے, اگر آپ میپ میں دیکھیں تو وہاں پر وہ آ کر ملتے ہیں. امام کہتے ہیں کہ مجھے یہ امان نہیں چاہیے. امام کا مقصد امان نہیں تھا, اپنے لیے امان نہیں چاہیے تھی, پوری انسانیت کے لیے امان چاہیے تھی. یزید راضی تھا, یزید کا گورنر راضی تھا کہ امان تم کو اور تمہارے خاندان کو دے دوں گا. امام کہہ رہے تھے کہ امان مجھے نہیں چاہیے, میری اللہ کے پاس امان کافی ہے, پورے لوگوں کی امان چاہیے, تیرا ظلم ختم ہونا چاہیے. وہ انسان جو قرآن کے مطابق عمل نہیں کرتا اور حاکم ہو جاتا ہے, حلال کو حرام اور حرام کو حلال کرتا ہے, اور اس کے خلاف اگر نہیں جایا جاتا تو اس کو اسی کے ساتھ محشور کیا جائے گا. یہ رسول کی حدیث ہے جو امام نے دہرائی. اب ہم دیکھتے ہیں کہ جیسے جیسے قافلہ کربلا سے قریب ہوتا جاتا ہے, ایک جگہ پر امام حسین کچھ دیر کے لیے انہیں ایک جھپکی آتی ہے, اونگنی آتی ہے, اور جب ہوشیار ہوتے ہیں اپنی ہلکی سی اس نیند سے تو کلمہ استرجاع بیان کرتے ہوئے آیت انا للہ و انا الیہ راجعون امام کے منہ سے جاری ہوتی ہے. اصحاب بھی ہوتے ہیں, سبھی ہوتے ہیں. علی اکبر سوال کرتے ہیں, بابا آپ نے یہ کلمہ استرجاع کیوں زبان پر لیا ہے؟ آپ کیوں اس کلمے کو دہرا رہے ہیں؟ کہا کہ میں نے ابھی خواب میں دیکھا ہے کہ کوئی منادی ندا دے رہا ہے کہ یہ کاروان تو حرکت میں ہے اور موت اس کے ساتھ حرکت کر رہی ہے. علی اکبر ایک ہی سوال کرتے ہیں, اول لسنا علی الحق, بابا کیا ہم حق پر نہیں ہیں؟ موت کا ذکر اکبر کے سامنے آ رہا ہے تو اکبر موت کے طرف کی طرف توجہ ہی نہیں کر رہے ہیں, حق کی طرف توجہ کر رہے ہیں. جیسے آیت میں ہے کہ ہم ان کو نشانیاں اپنی دکھا دیں گے آفاق میں اور انفس میں, باہر بھی اور ان کے اندر بھی, تاکہ ان پر یہ واضح ہو جائے کہ بے شک اللہ حق ہے. یہ حق ان کے دماغوں پر, ان کی شخصیت پر, اہل بیت اور ان کے ماننے والوں کی اتنا غلبہ کیا ہوا ہوتا ہے کہ جب جب مصیبت میں آتے ہیں تو پہلے یہ دیکھتے ہیں کہ ہم حق پر ہیں یا نہیں. اگر پتہ چل جاتا ہے کہ حق پر ہیں تو فرق ہی نہیں پڑتا کہ موت پر یہ جائیں یا موت ان پر آئے. یہ بات, یہ سوال علی اکبر کا سنتے ہی امام نے دعا دے دی, جزاک اللہ خیر الجزا. اے بیٹا, وہ جزا جو اللہ ایک باپ کی دعا میں ایک بچے کے لیے رکھ سکتا ہے وہ خیر میں تیرے لیے چاہتا ہوں. تو نے حق کی بات کر دی. ایمان کے دل کو, جیسے میں نے گزشتہ مجالس میں کہا کہ اصحاب نے خوش کیا. وہ دور بھی, وہ وقت بھی گزرا, دس محرم کے دن, عاشورے کے دن, کہ جب اصحاب پورے کے پورے شہید ہو گئے. اب جو بچ گئے تھے وہ ہاشمین تھے, بنی ہاشم کے نوجوان. جیسے ہی وہ مرحلہ آیا ایک دوسرے سے رخصت کے لیے گلے ملنا شروع کرتے ہیں, ایک دوسرے سے رخصت کے لیے گلے ملنا شروع کرتے ہیں, اور سب سے پہلے جسے اجازت مل جاتی ہے وہ علی اکبر ہوتے ہیں. یہ ممکن ہی نہیں تھا کہ کمسن قاسم یا کمسن اونو محمد کو حسین روانہ کر دیں اور ان سے بڑے علی اکبر کو روک لیں. سب سے پہلے اجازت جو ملی علی اکبر کو ملی. رخصت کے لیے بیویوں کے درمیان گئے, صدائیں بلند ہوئی, باہر نکلے اور امام نے کہا کہ اے مالک, گواہ رہنا, ایسے کو بھیج رہا ہوں کہ جو تیرے رسول سے سب سے زیادہ قریب ہے خلق میں, خلق میں اور منطق میں, گفتار میں, کردار میں اور رفتار میں, سب سے زیادہ جو تیرے رسول سے قریب ہے میں اس کو روانہ کر رہا ہوں. جب کبھی مجھے میرے رسول یاد آ جاتے تو میں اپنے اس فرزند کی طرف دیکھتا, آنکھوں میں آنسو آ جاتے ہیں. علی اکبر روانہ ہوتے ہیں, علی اکبر جاتے ہیں, شدت کی جنگ کرتے ہیں. شدت کی جنگ کرنے کے بعد 100 سے زیادہ لعینوں کو واصل جہنم کر کر واپس آتے ہیں. بابا پیاس مارے ڈال رہی ہے, اس لباس کی سختی سے پیاس کی شدت بڑھتی جا رہی ہے, کیا ایک گھونٹ پانی کا میسر ہو سکتا ہے؟ تاریخ میں ملتا ہے کہ امام نے اپنی زبان دے دی اور اس کے بعد اپنی انگوٹھی نکال کر کہا اسے منہ میں رکھ لو اور بیٹا یقیناً قریب ہی تمہارے جب تمہیں پانی سے سیراب کریں گے. یہ کہہ کر اپنی پیاس کو اپنی جگہ پر رکھ کر مایوس باپ کے سامنے سے بچہ روانہ ہوتا ہے. علی اکبر جاتے ہیں, شدت کی جنگ کرتے ہیں, کہتے ہیں کہ جملہ 200 لوگوں کو علی اکبر نے واصل جہنم کیا. اس کے بعد وہ مرحلہ آ گیا کہ جہاں پر ایسا ایک بار آیا کہ علی اکبر اپنے ہاتھ گھوڑے کے گلے میں ڈال دیتے ہیں, گھوڑا آگے آگے لے کر آدھا کے درمیان جاتا ہے اور علی اکبر کے ٹکڑے کیے جاتے ہیں. حسین کو جب صدائے علی اکبر سنائی دیتی ہے, یا بتا علیکا من السلام, اے بابا میرا آخری سلام قبول کیجئے. اس تیزی سے مانند شاہین حسین پالی نے اصغر پر پہنچتے ہیں, دیکھتے ہیں تو عجیب حال ہے, عجیب حال ہے. دیکھنے کے بعد ایک جملہ ادا کرتے کہتے ہیں دنیا بات کل آباد آ گئے, دنیا کی زندگی پر میرے بعد ہے اکبر. یہ آواز کے ساتھ دوسروں کو بلاتے ہیں, جوانوں کو کہتے ہیں اپنے بھائی کا لاشا لے چلو, ادھر سے جائیں نا میدان میں نکل آتی ہے. وہ اکبر کے ناطے بلند ہوتے ہیں, وہ سیالم النزینہ ظلموا ایام الخ قَلَبٍ يَنْقَلِبُونَ،